इल्म का मुझको शौक था कर खुदा इल्म नाफे मिले अज पाए उलमा इल्म का मुझको शौक था कर खुदा।
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله والصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله। آج کا موضوع ہے ایمان کے تقاضے। अल्लाह ताला का हमारे ऊपर एहसान है कि हम अहले ईमान हैं, मोमिन हैं, कलिमा पढ़ने वाले हैं। अल्लाह ताला ने ईमान की दौलत, इस्लाम की दौलत हमें अता फरमाई और ये इतनी अजीम दौलत है कि इसकी वजह से जन्नत का दायमी हमेशा का दाखिला नसीब होगा। अगर अल्लाह ताला ने बेहिसाब बख्श दिया तो बग़ैर जहन्नम के अजाब उठाए जन्नत में चले जाएंगे, और अगर बेहिसाब बख्शिश ना हुई, हिसाब हुआ, तो उसके बाद या तो शफा से और या खुदा ना खास्ता कुछ अजाब उठाकर जन्नत में दाखिला नसीब हो जाएगा। लेकिन इतना ज़रूर है कि बिल आखिर जन्नत का दाखिला मिल ही जाएगा और दायमी अजाब से अल्लाह ताला हमें महफूज फरमाएगा। ये ईमान का इतना बड़ा फ़ायदा है कि जिसे हकीकत में पूरी तरह हम समझ नहीं सकते, जिसे शुमार नहीं कर सकते। लेकिन इसके साथ साथ एक बात बड़ी वाज़े है कि ईमान एक जड़ की तरह है, एक बीज की तरह है जिससे एक पौधा निकलता है। ईमान एक सबसे बुनियादी चीज़ है, ये उसूल है जिससे बहुत सी चीज़ें मुतफर्रे होती हैं, निकलती। ईमान लाने के मकासिद क्या होते हैं, ईमान लाने के तकाजे क्या होते हैं, कुरान मजीद में इसका भी बहुत सी जगह पे बयान है। और बतौर ख़ास सहाबा किराम की ज़िंदगी का अगर मुशाहदा करें, मुतालाआ करें, तो पता चलता है कि ईमान क्या चीज़ है, कि उसके आने के बाद ज़िंदगी में कैसी तब्दीली वाक़ होती है। ईमान के तकाज़ों के हवाले से कुरान मजीद की एक आयत मुबारक अर्ज़ करता हूँ जिससे हमें इतना समझ आ जाता है कि बहरहाल ईमान के कुछ तकाज़े हैं। फरमाया وَعَلَى اللَّهِ فَتَوَكَّلُوا إِن كُنتُم مُؤْمِنِينَ, और अल्लाह ही पर भरोसा करो अगर तुम ईमान वाले हो। इसका मतलब क्या हुआ? मतलब बड़ा वाज़े है कि जब तुम ईमान वाले हो तो तुम्हारा ईमान ये तकाजा करता है कि तुम्हें अल्लाह ही पर भरोसा होना चाहिए, अल्लाह पर तुम्हारा तवक्कुल होना चाहिए। इस तरह की कुरान मजीद में बहुत सी आयात हैं जिसमें यही अल्फाज बयान फरमाए गए कि अगर तुम ईमान वाले हो तो फिर ये करो, अगर तुम ईमान वाले हो तो फिर ये करो। तो इससे पता चला कि ईमान के कुछ तकाजे होते हैं। फिर इसके साथ सहाबा किराम की जब जिंदगी को हम देखते हैं तो पता ये चलता है कि जो शख्स भी मुसलमान होता था उसकी ज़िंदगी में एक इनकलाब बरपा हो जाता था। उसकी ज़िंदगी में अकीदे के एतबार से जो बुनियादी तब्दीली आनी है वो तो आती ही थी, लेकिन उसके साथ अल्लाह ताला की बंदगी का शौक़, खुदा से सच्ची मोहब्बत, उसकी तरफ लगन, उसकी लिका की तमन्ना, उसके अहकाम पे अपना सर झुका देना, उसके दीन की खातिर अपना सब कुछ कुर्बान करने के लिए तैयार हो जाना, उसके कलाम की तिलावत करना, उसकी बारगाह में खड़े होने को अपने लिए बाइस शरफ और बाइस इज्जत समझना, ये उनकी ज़िंदगी में शामिल हो जाता था। बड़ी से बड़ी तकलीफ़ बर्दाश्त करना राह दीन में ये उनका शेवा बन जाता था। उनकी ज़िंदगी के अखलाक में, किरदार में, अंदाज में, सब चीज़ों के अंदर एक तब्दीली वाक़ हो जाती थी। बेहयाई की जगह हया आ जाती थी, बेशर्मी की जगह शर्म आ जाती थी, और जुल्म की जगह इंसाफ आ जाता था, اور ایک دوسرے سے نفرت و عداوت کی جگہ محبت اور الفت پیدا ہو جاتی تھی، قطع تعلقی اور قطع رحمی کی جگہ صلہ رحمی اور تعلق جوڑنا آ جاتا تھا۔ یہ سب کیا تھا؟ یہ سب یہ تھا کہ ایمان ان کا سب کچھ بدل دیا کرتا تھا۔ ایمان کی طاقت اور ایمان کا نور ان کے اندر کو بدل دیا کرتا تھا۔ یہ ایمان کے تقاضے ہوتے ہیں۔ ہم ذرا اپنی زندگیوں پر غور کریں کہ ایمان کے کتنے تقاضے ہم پورا کرتے ہیں۔ اللہ تعالیٰ کو ہم مانتے ہیں اور ہمارا قطعی یقین ہے، عقیدہ ہے، ہمارے بلکہ دین کی سب سے بنیادی چیز ہے لا الہ الا اللہ، اللہ کے سوا کوئی معبود نہیں۔ معبود کسے کہتے ہیں؟ معبود وہ کہ جس کی عبادت کی جائے، جس کی بندگی کی جائے۔ اعتقاد کے اعتبار سے، عقیدے کے اعتبار سے تو الحمدللہ ہم اس بات کو مانتے ہیں، لیکن عمل کے اندر بھی کیا خدا کی عبادت اور خدا کی بندگی ہماری زندگی میں شامل ہے؟ کیا نمازوں کی پابندی، کیا زکوٰۃ کی ادائیگی، کیا تلاوت قرآن، کیا ذکر الہی، کیا یہ سب چیزیں ہماری زندگی میں شامل ہیں جو ایمان کا تقاضا ہے، جو خدا کو معبود ماننے کا تقاضا ہے؟ ہمارا ایمان ہے کہ اللہ رازق ہے، رزق دینے والا وہ ہے۔ جب یہ ہمارا عقیدہ ہے تو کیا اس عقیدے کی جھلک ہمارے عمل میں نظر آتی ہے کہ ہم حرام سے یہ کہہ کے بچ جائیں کہ جس خدا نے ہمیں رزق دینا ہے اس نے تو ہمیں حلال کمانے کا حکم دیا ہے، اس کا مطلب ہے کہ وہ ہمیں حلال سے بھی روزی عطا فرمائے گا اگر ہم حلال کے لیے کوشش کریں گے۔ تو رازق ماننے کا تقاضا یہ بنتا ہے کہ پھر ہم رزق حلال کی طرف رہیں، رزق حرام کی طرف نہ جائیں۔ ہم جب خدا کو سمیع و بصیر مانتے ہیں کہ وہ سننے والا ہے، وہ دیکھنے والا ہے، وہ ہر شے کا مشاہدہ فرمانے والا ہے، تو جب یہ عقیدہ ہے کہ خدا ہمیں دیکھ رہا ہے، ہماری ہر بات کو سن رہا ہے، تو اس کا تقاضا تو یہ ہے کہ ہماری زبان سے ایسی بات نہ نکلے جو خدا کی نافرمانی پر مشتمل ہو، اور ہماری آنکھ وہ نہ دیکھے جس کے دیکھنے سے ہمارے رب نے منع کیا ہے۔ تقاضا تو یہ بنتا ہے۔ تو ایمان اپنی جگہ پہ ایک عقیدہ، ایک تصدیق قلبی ضرور ہے، لیکن اس کے ساتھ ایک پورا جہان آباد ہے عمل کا، اس کے ساتھ پورا جہان آباد ہے زندگی میں تبدیلی کا، اس کے ساتھ بہت سی چیزیں وابستہ ہیں جن کا تعلق ہمارے کردار کے ساتھ ہے۔ قیامت پر ایمان ہے۔ کیا ایمان ہے؟ کہ قیامت کے دن ہر اچھائی ہر برائی کو بندہ دیکھے گا جو اس نے زندگی میں کی ہوگی۔ فَمَن يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ وَمَن يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ شَرًّا يَرَهُ، تو جس نے ایک ذرے کے برابر اچھائی کی ہوگی وہ اسے دیکھے گا، اور جس نے ایک ذرے کے برابر برائی کی ہوگی وہ اسے دیکھے گا۔ اس کا مطلب یہ ہوا کہ جب ہمیں یہ پتہ ہے کہ چھوٹی سے چھوٹی برائی بھی قیامت کے دن ہمارے سامنے آ جائے گی تو پھر ہم اس سے بچیں، اور چھوٹی سے چھوٹی نیکی کا بھی خدا قیامت کے دن صلہ عطا فرمائے گا تو حتی الامکان اسے کرنے کی کوشش کریں۔ ایمان کا تقاضا یہ بنتا ہے۔ لیکن ہمارا جو عمل ہے، ہماری زندگی ہے، ہمارا جو طرز زندگی ہے، وہ اس سے بڑا مختلف نظر آتا ہے۔ تو الحمدللہ کہ ہم اہل ایمان ہیں، ہم ایمان والے ہیں، لیکن اس کے ساتھ جو ہمارے ایمان کے تقاضے ہیں ہماری توجہ اس کے اوپر بھی ہونی چاہیے، اور اس کو جاننے کے لیے کہ ایمان کے تقاضے کیا ہیں، اس کے لیے سب سے پہلی شے تو یہ ہے کہ قرآن مجید کو سمجھ کے پڑھیں، تفسیر قرآن کا مطالعہ کریں، صلاۃ الجنان پڑھیں، پتہ چلے کہ اللہ تعالیٰ نے قرآن کے اندر ہمیں فرمایا کیا ہے۔ پھر اس کے علاوہ جو دین کے احکام ہیں وہ سیکھیں، تاکہ پتہ چلے کہ دین ہم سے تقاضا کیا کرتا ہے، ہم سے مطالبہ کیا ہے، بندگی کا طریقہ کیا ہے، ایک اچھے مسلمان کی زندگی کیسے ہوتی ہے، اسے کن چیزوں سے بچنا ہے۔ تو جب ہم ان تمام چیزوں کو اختیار کریں گے تو پھر ہم ایمان کے تقاضے پورے کرنے والے ہوں گے۔ اللہ تعالی ہمارا ایمان بھی سلامت رکھے اور اس کے تقاضوں پر عمل کرنے کی بھی ہمیں توفیق عطا فرمائے۔ اب آپ کے سوالات کی طرف چلتے ہیں۔
سب یہ سوال کر رہے ہیں، یہ کہہ رہے ہیں کہ ارکان اسلام کی تعداد صرف 5 تک ہی محدود کیوں ہے؟
ارکان اسلام کی تعداد صرف 5 ہی کیوں ہے؟ बड़ा जो है वो इंटरेस्टिंग सवाल है। बेसिकली बात यह है कि इसमें जो पहली चीज़ है कि शहादत यानी तौहीद का मानना और रिसालत का मानना, ये तो असलुल उसूल बुनियाद है कि जिसके बगैर ईमान ही नहीं, तो लिहाजा वो तो इसमें आ गई। अब उसके बाद है नमाज, रोज़ा, हज, ज़कात, चार चीज़ें। ये तो हमें पता है कि इस्लाम में फ़राइज़ सिर्फ चार नहीं है, ये जो नमाज, रोज़ा, हज, ज़कात है, ये सिर्फ चार फ़राइज़ नहीं है। फ़राइज़ का जो दायरा है वो बड़ा वसी है, जितने भी गुनाह हैं उनसे बचना ज़रूरी है, जितने कबीरा गुनाह हैं उनसे बचना फ़र्ज़ है। अच्छा, इसके अलावा जिहाद के मौके पे जिहाद फ़र्ज़ हो जाता है, इसके अलावा माँ बाप की खिदमत करना, बीवी के हुकूक अदा करना, बीवी के लिए शौहर के हुकूक अदा करना, ये भी वाजिबात में से आता है। तो असल ये है कि इन चार की तख़सीस इसलिए है कि इन्हें बतौर अलामत के नुमायां करके ज़िंदगी में दाखिल कर दिया गया, इनमें हसर नहीं है, इनमें हदबंदी नहीं है कि ये चार ही दीन की बुनियादी चीज़ें हैं। हाँ ये है कि दीन की जो नुमायां अलामात बनती है वो अल्लाह ताला ने लोगों की ज़िंदगियों में शामिल करने के लिए ये उनके ऊपर बतौर रुकन के लाजिम कर दिए कि ये वो चीज़ें हैं कि जिसकी वजह से किसी का मुसलमान होना बड़ी आसानी से पहचाना जाता है। एक बंदा नमाज पढ़ता है, अब उसके साथ जो नमाज नहीं पढ़ रहे तो अगर दरमियान में एक बंदा उठ के नमाज पढ़ेगा तो इसके बारे में यकीनी तौर पर पता चल जाएगा कि ये बंदा मुसलमान है, बाकी है या नहीं वो उनके बारे में हमें पता नहीं चल रहा, लेकिन इसका पता चल गया कि ये मुसलमान। इसी तरह जिसने रोज़ा रखा तो अब रोज़ा रखना उसका एक वो अमल होगा कि जो उसके मुसलमान होने को जाहिर कर देगा। इसी तरह हज है, हज का मामला भी है। इसी तरह ज़कात है, वो उसके माल के अंदर अल्लाह ताला के हक को तस्लीम करने की एक सूरत है। तो ये जो चार हैं इनको बतौर ख़ास इसलिए नुमाया कर दिया गया, यानी बेसिकली तो पांच हैं लेकिन पहला तो असल ईमान ही हो गया। तो ये जो पांच अरकान है उसकी बुनियादी वजह ये है कि इसका किसी बंदे के मोमिन होने से जो ताल्लुक़ है वो बड़ा बैशन है, वो बड़ा वाज़े है, और इनके ज़रिए किसी का इस्लाम और ईमान जो है वो बआसानी दूसरों को पता चल जाता है कि ये बंदा मुसलमान है।
सब ये सैयद वजाहत अली सवाल कर रहे हैं, ये कह रहे हैं कि निकाह क्यों ज़रूरी है? आजकल के माशरे में लोग कहते हैं सिर्फ रिलेशन होना चाहिए, निकाह की क्या ज़रूरत है?
इस सवाल का जवाब दो तरह बनता है। एक तो ये है कि क्या हम बहसियत मुसलमान पूछ रहे हैं या बहसियत गैर मुस्लिम पूछ रहे हैं? अगर तो बहसियत मुसलमान सवाल है तो फिर हकीकत में ये सवाल ही नहीं बनता। वजह ये है कि जब हम कलिमा पढ़ते हैं तो उसका मतलब ये होता है कि खुदा ने हमें जो हुक्म दिया हमने उसे मान लिया, हमें वो समझ आए ना आए, उसकी हिकमत का पता चले ना चले, लेकिन हमने अपने आप को इस बात के लिए पेश कर दिया कि खुदा का हर हुक्म हमने तस्लीम करना है और उसके मुताबिक अमल करना है। तो लिहाजा मोमिन होने के बाद तो ये सवाल पैदा नहीं होता कि जनाब ये वाला हुक्म क्यों है वो क्यों नहीं है। जब हमने एक मेन चीज़ को कबूल कर लिया तो अब उसके अंदर की सारी चीज़ें कबूल करनी पड़ेगी, या तो आप किसी मुल्क में ना जाएं, लेकिन अगर आप उस मुल्क में चले गए हैं तो फिर मुल्क के कानून तो मानने ही पड़ेंगे। तो बाहर रहकर तो आप ये कर सकते हैं कि भाई उस मुल्क में ये कानून जो है ना इस पर अमल करूँगा इस पर नहीं करूँगा, लेकिन मुल्क के अंदर जाके आप ये नहीं कह सकते कि मैं इसका ये कानून तो मानूंगा ये नहीं मानूंगा। जब आप गए तो फिर आपने तमाम चीज़ों को ही कबूल कर लिया। तो ये तो है बहसियत मुसलमान। अब दूसरी बात बहसियत गैर मुस्लिम, बहसियत गैर मुस्लिम भी अगर इसको देखा जाए या इस्लाम की हिकमत के एतबार से अगर इसको देखा जाए कि निकाह क्यों ज़रूरी है और महज रिलेशन विदाउट निकाह ये क्यों दुरुस्त नहीं है, तो उसकी बहुत बड़ी वजह ये है कि जो मियां बीवी का ताल्लुक है ये ताल्लुक दुनिया के आम ताल्लुकात की तरह नहीं है। ये ऐसा नहीं है कि मैं एक सौदा मार्केट में ख़रीदने जाता हूँ, मैंने पैसे दिए सौदा लिया और मुझे पसंद आ गया तो ठीक है रबर ने वापस कर दिया। मियाँ बीवी का जो ताल्लुक है या जो मर्द औरत का ताल्लुक है ये ज़िंदगी के बहुत बड़े मेन ताल्लुकात में से, ये इतना बड़ा ताल्लुक है कि آدمی کا اپنی سلطنت، اپنی ریاست، اپنی حکومت سے جو تعلق ہوتا ہے اس سے بھی بڑا ہے. اس لیے کہ حکومت کے ساتھ یا ریاست کے ساتھ انسان کی جذباتی وابستگی وہ نہیں ہوتی جو اس کی فطری اور جنسی طور پہ مرد و عورت کے درمیان ہوتی. اب یہ رشتہ اگر آوارہ قسم کا بن جائے کہ ریلیشن کا مطلب تو یہ ہے کہ دل کیا تو اسے جوڑ لیا، دل کیا تو اسے جوڑ لیا، دل کیا تو اسے جوڑ لیا، آج رات اس کے پاس، کل رات اس کے پاس، پرسوں رات اس کے پاس، تو یہ وہ چیز ہے کہ جو انارکی پیدا کرتی ہے، جو ایک دوسرے کے ساتھ دشمنی پیدا کرتی ہے اور جس کا نتیجہ خاندانی نظام کی تباہی کی صورت میں نکلتا ہے. کیونکہ مرد و عورت کا تعلق محض اتنا نہیں ہوتا کہ وہ ملے اور جدا ہو گئے. مرد و عورت کے تعلق کے نتیجے میں نسل انسانی آگے بڑھتی ہے. جب نسل انسانی آگے بڑھتی ہے اور یہ تعلق اس کا سب سے بڑا اور اصل ذریعہ ہے، تو اب بات یہ ہے کہ اگر محض ریلیشن ہوگا تو نسل انسانی کیسے بڑھے گی؟ کیونکہ ریلیشن والا تو آج ہے کل نہیں ہوگا، آج وہ ساتھ ہے کل نہیں ہوگا، تو وہ تو چلا گیا. لیکن یہ جو بعد میں بچہ پیدا ہوا، اس کی ذمہ داری کس کے اوپر ہے؟ اس کا مطلب یہ ہوا کہ یہ آدمی تو اپنا جو ہے وہ انٹرٹین ہو کے اور انجوائمنٹ کر کے یہ تو نکل گیا، لیکن اس کے بعد ایک وجود، ایک انسان کو دنیا میں لا کے یہ فارغ ہو گیا. اب پوری زندگی دوسری جو ہے وہ قسم جو ہے وہ بھگتتی رہے، دوسرا فریق بھگتتا رہے. یہ ہے ریلیشن کا نتیجہ. لیکن نکاح میں کیا ہوتا ہے؟ نکاح کے اندر یہ ہوتا ہے کہ نکاح کے اندر وہ جو باپ ہے اس کو باپ کی ذمہ داری قبول کرنی پڑتی ہے، اسے باپ کے فرائض ادا کرنے پڑتے ہیں، اسے بچے کے تمام حقوق پورے کرنے پڑتے ہیں. تو اب کیا ہے کہ اب ایک سیکیور ماحول پیدا ہوتا ہے، اب ذمہ داریاں جو ہے وہ دونوں کے درمیان تقسیم ہوتی ہے کہ جب دونوں کے عمل سے بچہ وجود میں آیا ہے تو ذمہ داریاں بھی دونوں کے اوپر آئیں. تو کچھ ذمہ داریاں ماں پہ چلی جاتی ہیں، کچھ باپ پہ چلی جاتی ہیں. لیکن ریلیشن کی صورت میں کیا ہوتا ہے؟ ریلیشن کی صورت میں ساری ذمہ داریاں جو ہے وہ ایک فریق پہ چلی گی، دوسرا تو نکل گیا. یہ تو نہیں ہو سکتا کہ ماں چھوڑ کے چلی جائے. کیوں؟ اس لیے کہ وہاں جو فطری جذبہ اور تعلق ہے وہ باقی رہتا ہے. دوسرا یہ ہے کہ ماں نے تو اس کو اٹھا کے پھرنا ہے، باپ تو جو ہے اگلے دن نکل گیا، ماں تو اگلے دن ہی نکلے گی. اس نے تو 9 مہینے اس کو جو ہے وہ اٹھا کے پھرنا ہی ہے وہ اپنے پیٹ کے اندر، اور اس کے بعد جو مراحل ہیں سارے ماں نے طے کرنے. تو یہ ہے ریلیشن کا نتیجہ. جبکہ نکاح کے اندر جو ہے دونوں اول سے آخر تک اس میں برابر جو ہے وہ ذمہ داری اپنی پوری کرتے ہیں، تو یہ اس کا فائدہ ہے. تو یہ اسلامی احکام کی حکمتیں ہیں.
یہ عرفان ندیم یہ سوال کر رہے ہیں، کہہ رہے ہیں سب سوال یہ ہے، اللہ پاک بڑا غفور الرحیم ہے، اس امید پر گناہ کرتے رہنا کیسا؟
اللہ تعالیٰ غفور الرحیم ہے اور اللہ تعالیٰ سریع الحساب ہے، شدید العقاب ہے. وہ جلد حساب لینے والا بھی ہے اور وہ سخت سزا دینے والا بھی ہے. جیسے اس نے جنت بنائی ہے ایسے اس نے جہنم بنائی. جیسے وہ نیکیوں پہ جزا دے گا اسی طرح گناہوں پہ سزا دے گا. جیسے وہ غفور الرحیم ہے اسی طرح وہ ذو انتقام بھی ہے، اور وہ عذاب دینے والا اور عقاب دینے والا بھی ہے. تو لہذا غفور الرحیم ہونے کا تقاضا یہ ہے کہ اس کی مغفرت اور رحمت کی امید رکھی جائے، اور رحمت حاصل کرنے کے ذرائع زیادہ سے زیادہ اختیار کیے جائیں. جیسے بندہ نیکی کرتا ہے تو اس کو رحمت ملتی ہے، اور نیکیاں کرتا اور رحمتیں ملتی. گناہ کر کے تو رحمت کی امید نہیں کرے گا کہ میں گناہ کروں گا تو مجھے رحمت ملے گی، میں گناہ کروں گا تو مجھے رحمت ملے گی. گناہ کر کے تو سزا کی توقع زیادہ ہے. تو لہٰذا غفور الرحیم ہونے کا تقاضا یہ ہے کہ اس کی مغفرت کے اسباب پیدا کرے اور اس کی رحمت کے حصول کے ذرائع اختیار کرے. اور شدید العقاب ہونے کا تقاضا یہ ہے کہ بندہ اس کے عذاب سے ڈرتے ہوئے گناہ سے بچے. تو لہٰذا یہ محض ایک شیطانی وسوسہ ہوتا ہے کہ بندہ اس طرف کی چیز کو لے لیتا ہے، اس طرف کی چیز کو نہیں لیتا. اللہ تعالیٰ غفور الرحیم ہے، لیکن اللہ تعالیٰ نے اسپیسیفک اس بندے کو یہ گارنٹی نہیں دی کہ میں تجھے بخشی دوں گا. اللہ تعالیٰ فرماتا ہے ان اللہ لا یغفر ان یشرک بہ ویغفر ما دون ذلک لمن یشاء، بے شک اللہ تعالیٰ اس بات کو نہیں بخشے گا کہ اس کے ساتھ شرک کیا جائے، اور اس سے جو نیچے کے گناہ ہیں وہ بخش دے گا لیکن سب کے لیے نہیں، لمن یشاء، جس کے لیے چاہے گا۔ تو اللہ تعالیٰ جو گناہ بخش دے گا، جس پر وہ غفور ہے، جس بات کے لیے وہ رحیم ہے، وہ ہے اس کی مشیت کے ساتھ، کہ اس کی مرضی ہوگی تو بخشے گا۔ اب ہمیں کیا یہ پتہ ہے کہ اللہ تعالیٰ کی مرضی میرے بارے میں کیا ہے؟ تو اگر میں گناہ کر رہا ہوں اور میں یہ کہہ رہا ہوں کہ اللہ تعالیٰ بخش دے گا، تو اللہ تعالیٰ بخش دے گا اگر وہ چاہے گا۔ اب وہ میرے بارے میں چاہے گا یا نہیں چاہے گا، یہ تو مجھے نہیں پتا، ہو سکتا نہ چاہے، تو نہ چاہے تو میں پھنس گیا۔ تو لہذا مغفرت اور رحمت کا جو تعلق ہے وہ مشیت، مرضی کے ساتھ ہے، اللہ تعالیٰ کی مشیت، ارادے اور مرضی کے ساتھ ہے، ہمیں اس کا نہیں پتہ۔ ہمیں یہ پتہ ہے کہ خدا کے پاس مغفرت کے خزانے ہیں، خدا کے پاس رحمت کے خزانے ہیں، لیکن ان خزانوں میں مجھے ملے گا یا نہیں ملے گا، یہ ہمیں نہیں پتہ۔ تو لہذا اس وجہ سے ہم نے گناہ سے بچنا ہے اور نیکی کرنی ہے۔
سب یہ اسلامی بہن سوال کر رہی ہیں، یہ کہہ رہی ہیں، سب سے سوال ہے کہ اگر وضو کرتے ہوئے جو کلپ ہوتا ہے، ہیئر بین ہوتا ہے، وہ اگر سر پر لگا ہوا ہو تو اسے اتارنا ضروری ہے، یا لگے ہوئے بھی اگر ہم ایسا کریں گے تو وضو ہو جائے گا؟
جو کلپ وغیرہ سر پہ لگا ہوتا ہے تو اس کے ہوتے ہوئے بھی مسا ہو جائے گا۔ دیکھیں، مسا کے اندر دو چیزیں ہیں، ایک تو ہے اس کا درجہ فرض، درجہ فرض یہ ہے کہ چوتھائی سر کا مسا ہو جائے۔ اب چوتھائی سر کا مسا جو ہے یہ تو ہو ہی جائے گا، کلپ جو ہے وہ یہ سر پہ بالکل درمیان میں لگا ہوتا ہے یا سائڈ پہ لگا ہوگا، تو چوتھائی سر کا جو مسا ہے وہ تو ہو جائے گا۔ اب یہ ہے کہ کیا سنت ادا ہو جائے گی یا نہیں؟ تو سنت یہ ہے کہ پورے سر کا مسا ہو۔ اب اگر کلپ لگا ہوا ہے تو ظاہراً صورت یہی بنتی ہے کہ اتنا حصہ بہرحال خشک رہ جائے گا، اگر وہاں تری نہیں پہنچ رہی تو اتنا حصہ خشک رہ جائے گا، تو یہ سنت کا ترک ہوگا۔ تو لہذا اتنا حصہ جو ہے اس کو تری پہنچانے کے لیے یا تو یہ کیا جائے کہ تھوڑا سا اس کلپ وغیرہ کو ہلا کر وہاں پر بھی ہاتھ پھیر دیا جائے، اور یا پھر یہ ہے کہ اسے اتار کر ہی مسا کیا جائے، لیکن جو مسا کا فرض ہے کہ چوتھائی سر کا مسا فرض ہے، وہ بہرحال ادا ہو جاتا ہے۔
تو سب یہ محمد شہیر سوال کر رہے ہیں، یہ کہہ رہے ہیں اسلامک نام وغیرہ ہر چیز پر لکھا ہوتا ہے، تو کیا سب چیزوں کو ہی سنبھال کر رکھنا ضروری ہے؟
اسلامی نام جو ہے وہ چیزوں پہ لکھے ہوتے ہیں، اسلامی ہوں یا کسی بھی زبان کے الفاظ ہوں۔ مسئلہ یہ ہے کہ جو حروف تہجی ہیں وہ کسی بھی زبان کے ہوں، انگلش کے ہوں، اردو کے ہوں، فارسی کے ہوں یا کسی اور زبان کے، ان کے ادب کرنے کا حکم ہے کہ ان کا لحاظ کیا جائے، ان کا خیال کیا جائے۔ اب دو چیزیں ہوتی ہیں، ایک تو یہ ہوتا ہے کہ مقدس الفاظ ہیں، جیسے دینی الفاظ ہیں اللہ رسول کے نام، اور ایک یہ ہے کہ عام الفاظ ہیں، کہ عام لوگوں کے جو ہے وہ نام۔ عام لوگوں کے ناموں میں بھی حکم تو یہ ہے کہ ان کا خیال کیا جائے، اور بلا وجہ ان کا روندنا یا جو ہے ان کو استعمال کرنا، اس سے بچا جائے جس حد تک آسانی ہو۔ دوسرا یہ ہے کہ مقدس الفاظ ہو، اگر مقدس الفاظ ہیں جیسے اللہ رسول کا نام ہے، قرآن کا نام ہے، تو اب جو ادب کا تقاضا ہے وہ بڑھ جاتا ہے، لہذا ان کا زیادہ خیال کیا جائے گا، اور اگر قرآن مجید کی آیت وغیرہ ہے تو پھر اس کا جو ادب ہے وہ زیادہ ضروری ہو جاتا ہے۔ تو جو ضروری کا معاملہ ہے وہ قرآن آیات کے ساتھ ہے، کہ ان کے ساتھ جو ادب کا معاملہ ہے وہ سب سے زیادہ ہے، وہ سب سے اہم ہے، اور باقی جو مقدس اسماء ہے اس میں بھی کوشش ہی ہونی چاہیے کہ ان کا خیال کیا جائے۔ لیکن آل ٹو آل ہر شے کو سنبھال کے رکھنا، یہ شرعی اعتبار سے واجب نہیں ہے، کیونکہ اس سے شدید حرج جو ہے وہ پیش آ سکتا ہے۔ ہمارے زمانے میں کاغذ بہت عام ہے، اس پہ لکھنا عام ہے، اور کاغذات کا روڑوں پہ پڑے ہونا، گرے پڑے ہونا، یہ بھی بہت عام ہے۔ تو اگر تمام کے تمام کاغذات کا سنبھالنا اس طرح ضروری ہو جائے تو یہ شدید حرج کا باعث ہے۔ تو لہذا آیت قرآنی نظر آئے پھر لازمی طور پہ اٹھائیں، اللہ رسول کا نام ہو، مقدس دینی چیزوں کے نام ہو، تو اس میں بھی ترجیحی اور تاکیدی بنیادوں پہ اس کو اٹھا لیا جائے۔ اگر عام ہے تو اس میں خود کوشش کریں کہ خود نہ گرائیں، خود نہ پھینکیں، اور باقی پڑا ہوا ہے تو اب اس سے صرف نظر کے بغیر گزارا نہیں ہے۔
یہ سوال ہے ہمارے پاس، یہ کہہ رہے ہیں کہ اگر کسی کو کرنٹ لگا اور وہ مر گیا تو کیا وہ شہید کہلائے گا؟
کسی کو کرنٹ لگا اور وہ مر گیا تو کیا وہ شہید کہلائے گا؟ دیکھیے، اس کا تعلق بنتا ہے اچانک موت کے ساتھ، اور اچانک موت کے حوالے سے بھی فضیلت جو ہے وہ وارد ہے، اس کی اپنی یعنی کہ فضیلت وارد ہے، लेकिन जो नॉर्मल शहादत की कैटेगरीज हैं जो बयान की गई हैं बाहर, उसके अंदर ये दाखिल नहीं होता।
ये सवाल कर रहे हैं, ये कह रहे हैं कि प्यारे आका सल्लल्लाहु ताला अलैहि वसल्लम को मेराज ऐलान नबूवत के बाद हुई थी।
मेराज तो यकीनी तौर पे ऐलान नबूवत के बाद ही हुई थी, हिजरत से पहले हुई। तो जो मारूफ मेराज है जिसका कुरान पाक में तज़किरा है सूरह बनी इसराइल के शुरू के अंदर, और जिसके वाक़यात हम पढ़ते हैं और जिसका बयान किया जाता है, वो वाली मेराज जो है वो मदीना मुनव्वरा हिजरत से पहले हुई और ऐलान नबूवत के बाद हुई। हाँ ये है कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को मेराज बहुत सारी हुई। ये जो मेराज है ये थी जिस्मानी, इसमें जिस्म मुबारक भी शरीक था, साथ था, और बाकी जो मेराज थी वो थी मनामी और रूहानी, यदि ख्वाब में थी और या रूहानी एतबार से थी। तो उसमें से हो सकता है कि कई जो है वो हिजरत से पहले हुई, कुछ हिजरत के बाद हुई, उसमें मुख्तलिफ सूरतें।
ये सवाल कर रहे हैं, कह रहे हैं क्या गुलाब का फूल प्यारे आका सल्लल्लाहु ताला अलैहि वसल्लम के पसीने मुबारक से बना है, क्या इसे निछावर करना जायज़ है?
गुलाब के बारे में एक रिवायत तो है कि नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम के पसीने मुबारक से बना। शेख अब्दुल हक मुहद्दिस दहलवी रहमतुल्लाह अलैह ने मदारिजुन नबूवत में इसका जिक्र भी किया है, लेकिन इस हदीस पर उलमा का बड़ा कलाम है कि यह हदीस जो है वो साबित है या नहीं। अब रहा यह कि इसे निछावर कर सकते हैं या नहीं, तो अहले मोहब्बत उलमा को ये देखा गया है कि चूंकि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के पसीना मुबारक के साथ इसे निस्बत दी जाती है, तो इसलिए इसका लिहाज करते हुए इसे निछावर करने से वो मना करते हैं कि इसे निछावर ना किया जाए, ये पाँव के नीचे ना आए या ज़मीन के ऊपर ना आए, लेकिन इसे नाजायज़ो गुना नहीं कह सकते। तो अदब और मोहब्बत की वजह से जो ये अमल इख्तियार करे तो अच्छा है कि मोहब्बत और अदब और ताज़ीम जितनी ज़्यादा हो उतनी अच्छी।
माशाल्लाह, ये सवाल कर रहे हैं, ये कह रहे हैं कि हज़रत जिब्राईल अलैहिस्सलाम का असल नाम क्या है, जिब्राईल या जिब्रील?
जिब्राईल अलैहिस्सलाम का ये असल नाम ही है, जिब्राईल भी और जिब्रील भी। पुराने पाक के अंदर जो है वो जिब्रील का लफ्ज़ जो है वो मौजूद है, तो लिहाजा ये दोनों ही दुरुस्त है। इसमें ये नहीं कह सकते कि ये दुरुस्त है वो गलत है, ये दोनों ही अपनी जगह दुरुस्त है।
क्या क्रेडिट कार्ड का इस्तेमाल जायज़ है?
क्रेडिट कार्ड का एक है इस्तेमाल और एक है उसका बनाना। क्रेडिट कार्ड जब बनवाया जाता है तो उसमें ये शिख लिखी होती है कि अगर वक्त पर वो पैसे अदा ना कर सका तो फिर उसे सूद अदा करना पड़ेगा। क्योंकि क्रेडिट कार्ड का मतलब ये है कि एक शख्स ने अकाउंट खुलवाया, कार्ड ले लिया, अब उसके अकाउंट के अंदर पैसे नहीं है लेकिन वो खर्च कर सकता है, वो खर्च करेगा, बैंक उसकी तरफ से अदायगी करेगा, तो गोया बैंक इसकी जो इसकी तरफ से अदायगी करेगा इस पे कर्ज बन जाएगा। अब अगर जो टाइम लिमिट लिखी है, एक महीना, दो महीने, तीन महीने, उसके अंदर अगर ये बंदा पैसे अदा कर दे तो इसे कोई चार्जेस नहीं है। लेकिन अगर ये उतने अरसे के अंदर पैसे अदा ना कर सके, तो अब मसलन अगर इसने 30,000 रुपये खर्च किए तो अब इसे 30,000 रुपये के ऊपर कोई 1,000 रुपया, 1,500 रुपया इसे सूद भी देना पड़ेगा। ये बात जो है, ये क्रेडिट कार्ड जब बनवाया जाता है तो ये लिखी होती है और जो बंदा बनवाता है वो इसे एक्सेप्ट करता है कि ठीक है मैं ये सूद अदा करूंगा। तो अब सूद की अदायगी का मुआहदा करना ये भी नाजायज है। एक है सूद देना, वो तो हराम अपनी जगह है, लेकिन सूद के बारे में हदीसे पाक में है कि सूद का एग्रीमेंट लिखना भी हराम है और ये भी सूद के गुनाह में शिरकत है। तो लिहाजा ये जो एग्रीमेंट करते हैं जब क्रेडिट कार्ड बनवाते हैं तो ये गुनाहगार होते हैं। अब उसके बाद है इस्तेमाल। तो देखिए इस्तेमाल के अंदर तो ऐसा कोई मसला नहीं होता कि इस्तेमाल में तो खर्च किया और बैंक को पैसे अदा कर दिए, तो इतने से हिस्से के अंदर तो कोई मसला नहीं है। हाँ अब जब बाद में वक्त गुजर गया, अदायगी नहीं की और अब सूद देना पड़ा, तो अब फिर दोबारा गुनाह हो जाएगा। तो खुलासा कलाम ये बना कि क्रेडिट कार्ड बनवाना ये गुनाह है और इस्तेमाल के अंदर जब सूद देना पड़े तो भी गुनाह है, लेकिन अगर सूद देने की नौबत ना आए तो जो फी नफसी ही इस्तेमाल है वो अपनी जगह जायज है।
ये राहिल अब्दुल्ला हैं, ये कह रहे हैं कि फेसबुक पर, ट्विटर जैसे दीगर सोशल अकाउंट्स पर एतराजी तनकीदी पोस्ट लगाना, शेयर करना गीबत के ज़ुमरे में आएगा?
देखिए गीबत जो है उसकी तो अपनी एक तारीफ है, और तनकीदी पोस्ट लगाना या एतराज़ वाली पोस्ट लगाना ये एक और चीज़ है, बहरहाल जिस हुक्म में भी वो दाखिल होगा वो उसके ऊपर लग जाएगा। मिसाल के तौर पे एक आदमी ने किसी पर एक एतराज़ किया कि फला आदमी ऐसा है, मसलन किसी को मुनाफिक लिख दिया कि फला बंदा मुनाफिक है, हालांकि वो नहीं है। अब वो नहीं है और उसके बारे में लिख दिया, तो यहां पर कबीरा गुनाह है कि इसने उस पर बोहतान लगाया। किसी के बारे में ये लिख दिया कि ये माद अल्लाह जो है बुजुर्गान दीन से बुग्ज रखता है, जबकि वो बुग्ज नहीं रखता, तो ये उसके ऊपर इल्ज़ाम तराशी है, ये बोहतान है, ये हराम। तो ये है बोहतान। अब दूसरी बात है गीबत। तो अगर गीबत वाली बात हो कि किसी का पोशीदा कोई कोई अम्र है, बुराई है, खामी है, और जिसे वो लोगों से छुपाता है, और वो कोई ऐलानिया भी नहीं है, अब किसी ने उसको बयान कर दिया, जैसे किसी के घर के किसी मामले को जो है वो किसी ने फेसबुक के ऊपर ट्विटर पे बयान कर दिया, तो अब किसी की पोशीदा बुराई का इसने ऐलान किया, तो ये बहरहाल गीबत है, ये तहरीरी गीबत में आएगी, और ये जब तक बाकी है तब तक इसे गुनाह मिलता रहेगा।
माशाल्लाह, ये हमाद ऐसा नहीं, ये सवाल कर रहे हैं, ये कह रहे हैं कि फ़र्ज और वाजिब में फ़र्क इशारत फरमा दें।
फ़र्ज और वाजिब के दरमियान कई एतबार से फ़र्क होता है। फ़र्ज़ की भी बजात खुद दो किस्में होती हैं, एक होता है फ़र्ज एतिकादी और एक होता है फ़र्ज अमली। फ़र्ज एतिकादी वो होता है कि जिस पर सारे मुज्तहिदीन मुत्तफिक होते हैं कि ये फ़र्ज है। फ़र्ज अमली वो होता है कि जिसके बारे में मुज्तहिदीन के दरमियान इख्तलाफ होता है, लेकिन जो मुज्तहिद उसको मानता है वो इस तौर पे मान रहा होता है कि इसके बगैर अमल असलन बातिल होगा, ये फ़र्ज अमली। वाजिब का दर्जा जो है वो इससे नीचे होता है। वाजिब ये है कि उसके बगैर वो अमल शरअन वकू पजीर तो हो जाएगा, लेकिन उसमें कमी रहेगी, और वो ऐसी कमी होगी कि जिसका इजाला करना ज़रूरी होगा। अब मिसाल के तौर पे नमाज के अंदर सजदा करना फ़र्ज है, अगर और ये सजदा जो है ये फ़र्ज एतिकादी है, यानी ये ऐसा फ़र्ज है कि जिस पर सब मुत्तफिक हैं कि ये नमाज के अंदर फ़र्ज है। अब अगर ये फ़र्ज रह जाए तो इसका नतीजा ये होगा कि नमाज असलन नहीं होगी, नमाज होगी ही नहीं। वाजिब क्या है? वाजिब ये है कि अगर अब इसी में फ़र्ज अमली की मिसाल देता हूँ कि रुकू से उठने के बाद जो कौमा होता है और दो सजदों के दरमियान जो जलसा होता है, इसके बारे में इमाम आज़म अली रहमा फरमाते हैं कि ये वाजिब है, इमाम शाफ़ी फरमाते हैं फ़र्ज है। अब इमाम शाफ़ी के नज़दीक जिसने ये छोड़ा उसकी नमाज ही नहीं हुई, लेकिन इमाम आज़म फरमाते हैं कि जिसने ये छोड़ा उसकी नमाज हो गई, लेकिन उसने वाजिब छोड़ा है तो लिहाजा अब भूल के छोड़ा तो सजदा साहब करे, जानबूझ के छोड़ा तो नमाज वाजिबुल इयादा, यानी कि दोबारा पढ़ना ज़रूरी है। तो अब आप देखें कि इसमें फ़र्क क्या हुआ, सजदे पर सारे मुत्तफिक कि इसे छोड़ा तो नमाज नहीं होगी, लेकिन कौमा और जलसा इसके बारे में इमाम शाफ़ई ने फरमाया कि ये फ़र्ज नहीं पढ़ेंगे, नहीं करेंगे कौमा जलसा तो नमाज नहीं होगी, लेकिन इमाम अबू हनीफा के नज़दीक ये वाजिब कि अगर छोड़ेंगे नमाज हो जाएगी, बातिल नहीं होगी, हो जाएगी, लेकिन तर्क वाजिब की वजह से दोबारा पढ़ना ज़रूरी होगा। तो ये फ़र्ज व वाजिब के दर्जे के अतबार से फ़र्क होता है।
ये सवाल कर रहे हैं, ये कह रहे हैं नज़र बद क्या है, ये कैसे और क्यों लगती है?
नज़र बद का मतलब ये होता है कि किसी शख्स की आंखों से निकलने वाली शुआएं जो है वो दूसरे के ऊपर कोई मनफी असर डाले, मनफी असर डाल के उसे कोई नुकसान पहुंचने का सबब बने, वो नुकसान छोटा हो या बड़ा हो। और इसके पीछे जो सबब और वजह है वो भी यही होती है कि इंसान के अंदर जो अल्लाह ताला ने चीज़ें रखी हैं वो इस कदर उसमें तनव्वु है, इतनी वैरायटी है कि हम उसे पूरी तरह समझ ही नहीं सकते। हमारी एक ज़ाहरी जिस्म है कि हम हाथों की एक ताकत है, हमारे हाथों में पकड़ने की ताकत है, एक ये ताकत है। एक इसके अलावा और ताकत है कि हमारे हाथों से वो ताकत भी खारिज होती है। हमारी आंखों में एक देखने की ताकत है, लेकिन एक उससे हटकर भी ताकत है जो अपनी एनर्जी रखती है। तो अब ये एक दूसरी ताकत जो है ना, ये साथ में चल रही होती है, वो ताकत असरअंदाज होती है। जैसे बांस लोगों के हाथ में एक शिफा की ताकत होती है, उसके हाथों से लहरें निकलती हैं शिफा की, और बाद लोग मश करके भी हाथों में वो कुव्वत जो है वो बेदार कर लेते हैं। اب وہ کسی پہ ہاتھ پھیر دیں تو اس کا مرض جاتا رہے گا، اس کا درد ختم ہو جائے گا، یا جو ہے وہ اگر کسی کو جو ہے وہ اپنی نگاہوں کے ساتھ اچھے انداز میں دیکھ لیں تو اس کا مرض ختم ہو جائے گا. لیکن جیسے یہ اچھی تاثیر یا اچھے جو ہے وہ اچھی لہریں انسان کے وجود سے نکلتی ہیں، اسی طرح بری لہریں بھی ہوتی ہیں، اور جب کوئی ان اس انداز میں دیکھتا ہے تو اس کے اثرات دوسرے کے اوپر منفی ہوتے ہیں، تو یہ نظر بد ہوتی ہے. نظر کا لگنا برحق ہے، حدیث مبارک کے اندر فرمایا گیا ہے کہ نظر حق ہے، یعنی کہ نظر لگ جاتی ہے. اور اس کا علاج جو ہے، پھر اس کے علاج میں بہت ساری ہیں، بہت آسان جو ہے وہ یہی ہے کہ سورہ فلق، سورہ ناس پڑھ کے دم کیا جائے تو نظر اتر جاتی ہے. اسی طرح سورہ فاتحہ شریف میں ہر بیماری کی شفا ہے، تو سورہ فاتحہ شریف پڑھ کے دم کرے تو بھی نظر اتر جاتی ہے، آیت الکرسی پڑھ کے دم کرے تو بھی نظر اتر جاتی ہے.
یہ مشتبہ سومرو ہیں، یہ سوال کر رہے ہیں کہ کہہ رہے ہیں کہ جمعہ کی اذان ثانی کے جواب کا کیا حکم ہے، اور اذان ثانی میں شہادت کے وقت انگوٹھے چومنے کا کیا حکم ہے؟ ارشاد فرما دیں.
جمعے کی جب دوسری اذان ہوتی ہے، جو اس وقت ہوتی ہے کہ جب امام ممبر پہ بیٹھتا ہے، اذان ہوتی ہے اور اس کے بعد امام خطبہ پڑھتا ہے، یہ جو دوسری اذان ہوتی ہے اسے اذان ثانی کہا جاتا ہے، جمعے کی اذان ثانی. اس کے بارے میں حکم یہ ہے کہ اس اذان کا جواب نہ دیا جائے، صرف خطیب اس اذان کا جواب دے گا، اور جو باقی سامعین ہیں، جو نمازی ہیں، وہ سارے خاموشی سے اذان سنیں گے، ان میں کوئی بھی جواب نہ دے. اور اس میں جب نبی پاک صلی اللہ علیہ وآلہ وسلم کا نام مبارک آئے تو اس پہ زبان سے درود نہ پڑھا جائے، دل میں درود پڑھا جائے، اور انگوٹھے بھی اس میں نہ چومے جائیں، بلکہ آرام سے بالکل جو ہے نا وہ پیسفلی آرام سے بیٹھے رہیں، کوئی حرکت نہ کریں. یہ ہے امام اعظم رحمت اللہ علیہ کا مذہب، اور یہ راجے قول ہے. لیکن اگر کوئی شخص زبان سے اذان کا جواب دیتا ہے اور اذان کے اندر اس میں مبارک پہ انگوٹھے چوم لیتا ہے، تو اس پر بھی گناہ کا حکم نہیں ہے. اور اگر کوئی ایسا کرے تو اسے مسئلہ سمجھانے کے اعتبار سے اگر سمجھانا چاہے تو سمجھا دے، لیکن سختی کرنے کی یا اس کے اوپر شدت کرنے کی بہرحال اصل حاجت نہیں ہے اور نہیں کرنی چاہیے.
علی حسنین وڑائج بھائی ہیں، یہ کہہ رہے ہیں مفتی صاحب کی بارگاہ میں عرض ہے، اسلام میں کمیشن در کمیشن لینا کیسا ہے؟ یعنی ایک بندے کو ہم نے کمپنی میں شامل کروایا تو ہمیں کمیشن ملا، ایسے ہی وہ آگے کسی کو شامل کروائے تو اسے بھی کمیشن ملا، اور ہمیں بھی، تو کیا اسلام میں یہ جائز ہے، حالانکہ تیسرے بندے کو ہم شاید جانتے بھی نہ ہوں؟
یہ کمیشن کی صورت آج کل بڑی رائج ہے، نئی نئی کمپنیاں مارکیٹ میں آتی ہیں اور کمیشن در کمیشن کا سلسلہ شروع کرتی ہیں کہ ایک آدمی نے کسی کو ممبر بنایا، اس کا کمیشن ملے گا، اب اگلے والا آگے کسی کو بنائے گا تو اس درمیان والے کو بھی کمیشن ملے گا، اس پہلے والے کو بھی ملے گا، حالانکہ اس پہلے والے نے کوئی کام نہیں کیا ہوتا. تو یہ جو کمیشن ہے یہ ناجائز ہے. بات یہ ہے کہ کمیشن ہوتا ہے کام کے اوپر، جب پہلے بندے نے تیسرے بندے کے حوالے سے کوئی کام کیا ہی نہیں ہے، تیسرا چوتھا پانچواں جو بھی آگے بنتا ہے اس کے حوالے سے کام نہیں کیا، تو اس کا کمیشن نہیں بنتا. تو یہ کمیشن کی صورت ناجائز ہے. اور اس طرح کی جتنی بھی کمپنیاں رنگ برنگی نئے نئے ناموں سے آتی ہیں اور فراڈ کر کے بھاگ جاتی ہیں اکثر و بیشتر، تو ان کمپنیوں کے اندر شرکت جو ہے یہ ناجائز ہے، اور ان کا جو ممبر شپ کا جو سلسلہ ہے یہ بھی ناجائز ہوتا ہے.
یہ مرزا یونس ہیں، یہ پوچھ رہے ہیں کہ پرفیوم لگا کر نماز پڑھنا کیسا؟
پرفیوم لگا کر نماز پڑھنا جائز ہے. دارالفتح اہل سنت کا فتویٰ یہ ہے کہ الکحل کا جو خارجی استعمال ہے اشیاء کے اندر، یہ جائز ہے. تو لہذا پرفیوم کے اندر ہے یا پالش کے اندر ہے، یا اگر کھانے کی چیزیں ہیں تو اس میں جو میڈیسنز ہیں، دوائی ہے، اس میں اس کا استعمال جائز ہے. تو لہذا پرفیوم لگا کے نماز پڑھنا جائز ہے. لیکن اس میں یہ بھی یاد رکھیں کہ ہمارے اہل سنت کے بہت سے اکابر علماء کا موقف یہ ہے کہ پرفیوم کا استعمال جائز نہیں ہے. تو لہذا اگر کوئی اس کی وجہ سے بچتا ہے تو یہ تقویٰ ہے. لیکن جو فتویٰ ہے دارالفتح اہل سنت کا، وہ میں نے عرض کر دیا کہ ہمارے نزدیک یہ جائز ہے.
یہ سوال کر رہے ہیں، یہ کہہ رہے ہیں کہ کیا آسیب کے توڑ کا تذکرہ حدیث پاک میں موجود ہے؟
آسیب کے توڑ کا تذکرہ جو ہے وہ اس اعتبار سے ہے کہ نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کی بارگاہ میں ایک بچے کو جو ہے وہ لایا گیا، اور نبی پاک علیہ الصلوۃ والسلام نے اس بچے کو فرمایا، اس کے اوپر یہ اثرات تھے، تو نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا کہ اخرج عدو اللہ، اے اللہ کے دشمن نکل جا، تو اس کے منہ سے جو ہے کوئی چیز نکلی اور وہ بھاگ گئی. تو یوں جو ہے یہ یوں کہہ لے کہ ہم جسے آسیب کہتے ہیں، یہ اسی کی قسم میں سے چیز بنتی ہے, تو اس اعتبار سے اس کا تذکرہ موجود ہے. باقی قرآن مجید کے اندر تذکرہ یوں ہے کہ سود خور کی وعید جو قرآن پاک میں ہے وہ یہ ہے, الذین یاکلون الربا لا یقومون الا کما یقوم الذی یتخبطه الشیطان من المس, کہ وہ لوگ جو سود کھاتے ہیں وہ قیامت کے دن ایسے کھڑے ہوں گے جیسے وہ شخص کھڑا ہوتا ہے جسے شیطان نے چھو کر پاگل بنا دیا. تو اس کا مطلب یہ ہوا کہ اس شے کو جو ہے وہ اس شے کو ثابت مانتے ہوئے قرآن مجید نے یہ بات فرمائی کہ یوں شیطان چھو کر کسی کو پاگل بنا دیتا ہے, مخبوط الحواس بنا دیتا ہے, اس کی حرکتیں بدل جاتی ہیں. تو لہذا اس کا یوں قرآن مجید کے اندر بھی تذکرہ موجود ہے.
مقصد سوال یہ کہ عورت بس میں بیٹھ کر فرض نماز پڑھ سکتی ہے؟
بس میں بیٹھ کے فرض نماز نہیں پڑھی جا سکتی. فرض نماز کے لیے سمپلی یہ ہے کہ دو چیزیں بڑی واضح ہیں. نمبر ایک تو یہ ہے کہ نماز کے اندر قیام فرض ہے, اور بس میں بیٹھ کے نماز پڑھیں گے تو وہ بیٹھ کے پڑھی نہ, کھڑے ہو کے تو نہیں پڑھی, تو زیادہ قیام گیا, نمبر ایک. نمبر دو یہ ہے کہ سجدہ جو ہے وہ زمین کے اوپر کرنا ہوتا ہے, یا زمین کے اوپر جو شے استقرار والی ہے, ٹھہری ہوئی ہے, اس پہ کرنا ہوتا ہے. اور بس کے اندر جو ہے وہ سیٹ پہ بیٹھ کے سجدہ کرے گی تو وہ ویسے ہی استقرار والی چیز پہ ہوگا ہی نہیں. تیسرا یہ ہے کہ چلتی بس ہے تو چلتی بس میں یوں بھی نماز نہیں ہوگی, کہ نماز کی شرائط میں سے ہے کہ نماز جو ہے یا زمین پر ہوگی یا زمین پر جو شے ٹھہری ہوئی ہے, حرکت نہیں کر رہی, اس پر ہوگی. تو بس کے اندر اگر چلتی بس میں نماز پڑھیں گے تو یہ شرط نہیں پائی جائے گی, تو نماز نہیں ہوگی. اللہ تبارک و تعالی ہمیں شرعی مسائل سیکھنے اور ان پر عمل کرنے کی توفیق عطا فرمائے. آمین بجاہ النبی الامین صلی اللہ علیہ وسلم.
علم کا مجھ کو شوش عطا کر خدا, علم نافع ملے از پائے علماء, علم کا مجھ کو شوش عطا کر خدا.